यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ। राष्ट्र निर्माणको महाअभियानमा सबैको एकबद्धता हुनुपर्नेमा राष्ट्रपतिको जोड़। र अमेरिकाको मध्य पूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी। अमेरिकाद्वारा इरानलाई 15 बुँदे युद्ध विराम प्रस्ताव। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। समारोहमा उपराष्ट्रपति रामप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष रामनारायण प्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। यसै गरी समारोहमा मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संसद बैठक आह्वान गर्ने तयारी भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार भोलि बिहिबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित बाँकी 274 जना सदस्यलाई शपथ गराउनुहुनेछ। नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सिंहदरबार स्थित संघीय संसद सचिवालयमा कार्यभार शुरू गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन मार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको बताउनु भएको छ। निर्वाचन आयोग नेपालले आज काठमाडौँमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले लोकतन्त्रमा राजनीतिक विचार र मतहरू फरक हुनु स्वाभाविक भए पनि राष्ट्र निर्माणको महाअभियानमा सबैको एकबद्धता हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म नै जनताको जीवनस्तरमाथि उठाउने रहेको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउने कार्यमा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान समेत गर्नुभयो। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ। विशेष दूत गोरले आज टेलिफोन गरी निर्वाचनमा प्राप्त जीतका लागि राष्ट्रपालाई बधाई दिनुभएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। टेलिफोन वार्ताका क्रममा उहाँले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देश बीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गर्नुभयो। चालू आर्थिक वर्षको प्रथम सात महिनामा 1,23,67 करोड़ रूपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा इन्धन आयात बढ़ेको छ। पेट्रोलियम पदार्थको आयातबाट 52,15 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। मध्य पूर्व क्षेत्रमा भएको युद्धका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। अमेरिका, युरोप लगायतका देशहरूबाट नेपाल आउने पर्यटकहरूको धेरै जसो ट्रान्जिट स्थान दुबई, कतार रहेको र ती स्थान युद्धका कारण प्रभावित हुँदा पर्यटकीय सीजन भए पनि पर्यटकहरूको संख्यामा कमी आएको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्। पोखराबाट संवाददाता गौरव त्रिपाठीको यो रिपोर्ट।
मध्य पूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। अमेरिका, इजरायल र इरान बीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरकारवालाहरूले बताएका छन्। खास गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ। पोखरा आउने पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई बताउनुहुन्छ।
नेपाल आउने कतार, दुबई त्यो ट्रान्जिटलाई नै बढी युज गर्ने र युरोपबाट पनि अहिले नेपालमा आउने भनेकै एडभेन्चर टुरिज्म र ट्रेकिङ एक्सपेडिसनको लागि र हाम्रो मनोरम दृश्य मनाउनेहरू विशेष गरी युरोपबाट आउनेहरू त्यही रूट हुने आउने गरेर र नेपालीहरू पनि अत्याधिक मात्रामा यो बेलामा नेपालमा विभिन्न ठाउँमा जानुपर्छ भन्ने मान्छेहरूको सबै 28 घण्टा 24 घण्टा फ्लाइटमा उडेर जहाँबाट उड्नु भएको छ वहीँ फर्किनु भएको छ।
युद्धको कारण ग्यास र इन्धन अभावले पोखरामा व्यवसायहरू पनि समस्यामा पर्न थालेका छन्। होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताउनुभयो।
अन्नपूर्ण पदयात्रामा जाने मार्च, अप्रेल, मे भनेको दोस्रो सिजनको रूपमा हामी लिन्छौ, तर अहिलेको मध्य पूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा युरोपियन पर्यटक र अमेरिकन पर्यटकहरू पदयात्राको लागि आउनुहुन्छ र यो द्वन्द्वको कारणले गर्दा अमेरिकन पर्यटकहरू एकदमै न्यून।
पोखरामा पर्यटन क्षेत्रमा मात्रै 600 अर्बको लगानी रहेको छ। अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङ रद्द भइरहेको पर्यटन व्यवसाय नेत्र पौडेल बताउनुहुन्छ।
लडाई भइरहेछ इरान अमेरिका र इजरायलसँगको लडाईले गर्दा जहाजहरू क्यान्सल भएको अवस्था छ। त्यो अवस्थामा हाम्रा होटेलका ट्राभलका ट्रेकिङका सबै बुकिङहरू रद्द हुने क्रम बढेको देखिन्छ।
पोखरामा दैनिक 40,000 पर्यटक राख्न सक्ने क्षमताका होटेलहरू रहेका छन्। कोरोना भाइरसको महामारीपछि बिस्तारै लयमा फर्कन्दै गएको नेपालको पर्यटन व्यवसाय मध्य पूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल,
नेपाल टेलिकमको 4G। भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले अभाव हुने आशंकामा घर घरमा ग्यास सञ्चय गर्न थालेपछि ग्यासको माग बढ़ी भएको जानकारी दिनुभएको छ। ग्यासको आयात बढ़ेकाले अभाव क्रमशः घट्दै गएको उहाँले बताउनुभयो। आधा सिलिण्डर बेच्न थालेपछि ग्यासको आपूर्ति सहज बन्दै गएको उहाँको भनाइ छ। अत्यावश्यक पर्नेले मात्र आधा सिलिण्डर लाने र अन्यले भरि आएपछि मात्र लाने भनेर फर्कने गरेको उहाँले बताउनुभयो। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आयात नियमित भइरहेकाले अभाव कम हुँदै गएको जानकारी दिनुभयो। कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका 11 घट्टे पाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगंज महानगरपालिका 32 20 वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। गम्भीर घाइते भएका सो स्थानका ट्रक चालक 33 वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्र निर्माण कार्य तीव्र गतिमा अघि बढ़ेको छ। गत वर्ष पहिलो पटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। सड़क विभाग अन्तर्गत उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु सरिलल्ला सड़क आयोजना कोल्टीका अनुसार करिडोरको 50 किलोमिटर सड़क खण्डमा कालोपत्र सहित सुधार कार्य शुरू गरिएको छ। आयोजना प्रमुख सुन्दर लामाका अनुसार उक्त खण्ड 2 प्याकेज 30 विभाजन गरी ठेक्का सम्झौता गरिएको हो। मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको बासन्ती छठ पर्व व्रतालुले सम्पन्न गरेका छन्। हिजो साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अर्घ दिएर पर्व सम्पन्न गरेका हुन्। मिथिलामा बासन्ती छठलाई बोलीचालीमा चैती छठ भनिन्छ। आम नागरिकमा सचेतनाको अभाव तथा लापरवाहीले गर्दा गर्मियाममा वन डडेलोका घटना बढ़ी हुने गरेका छन्। वन डडेलोले वन्यजन्तु जड़ीबुटी पानीका स्रोत तथा मानव बस्तीमा ठूलो जनधनको क्षति समेत पुग्ने गरेको छ। हरेक वर्ष पाल्पाका पनि धेरै स्थानमा डडेलोका कारण ठूलो आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै पाल्पामा वन डडेलोका घटना शुरू हुन थालेका छन्। केही दिन अगाडि मात्रै रैनादेवी छहराको भुवन पोखरी डाँडा गाउँको जंगलमा डडेलो लाग्यो। गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रण हुँदा बस्ती जोगियो। वन आफ्नो सम्पत्ति भएकाले संरक्षणमा जोड़ दिनुपर्ने बताउनुहुन्छ सत्यवती कि कविता खनाल।
वन डडेलोले खानपानीका मूल पुल्ने सुके, वन सम्पत्ति हो, त्यसलाई संरक्षण गरियो भने देशमा विकास निकास त्यहीबाट बन्छ।
डडेलो नियन्त्रण गर्नका लागि स्थानीय सरकार, सुरक्षा निकाय, वन उपभोक्ता समिति तथा वन कार्यालयले योजना सहित काम गर्नुपर्ने हुन्छ। मानिसकै लापरवाहीले डडेलो लाग्ने गरेको बताउनुहुन्छ अर्का स्थानीय टीकाराम पोखरेल।
धेरै लापरवाही भएको छ, जति डडेलो लाग्छ मान्छेबाट लागेको छ, सम्बन्धित तिगाए राज्यका अङ्गहरू लाग्न पर्छ।
गत वर्ष जिल्लामा राष्ट्रिय र सामुदायिक वन गरी 57 वन डडेलोको घटना हुँदा 1152 हेक्टर क्षेत्रफल वन डडेलोले सखाप भएको थियो, जसमा 2 दर्जन बढी घर पालुवा जनावर मर्दा 2 घर गोठ पूर्ण क्षति भएको थियो। एकजनाको डडेलो नियन्त्रण गर्ने क्रममा मृत्यु समेत भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। डडेलो नियन्त्रण गर्न प्रचार प्रसारसँगै प्रविधिको प्रयोग गरिएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो।
सचेतनाको लागि प्रचार प्रसार गरिरहेका छौँ भने प्रविधिको पनि प्रयोग गरिरहेका छौँ। आग लागि क्षेत्र कुन अवस्थामा छ त्यसको आकलन गर्नको लागि हामीले ड्रोनको समेत प्रयोग गर्छौँ। यो वर्ष हामीले त्यो ड्रोन खरिदको प्रक्रिया पनि भइसकेको छ।
डडेलो नियन्त्रण गर्न जिल्लामा पर्याप्त स्रोत साधनको अभाव छ। रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका गरी जिल्लामा 4 दमकलले जिल्लाभित्र मात्र मात्र नभई छिमेकी जिल्लामा समेत सेवा दिनु परेको छ भने कतिपय स्थानमा दमकल पुग्ने सड़क समेत नहुँदा रूखका हाँगा बिगाले डडेलो नियन्त्रण गर्नुपर्ने बाध्यता छ। डडेलो लगाउनेलाई कारवाही हुने र डडेलो नियन्त्रणका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो।
किटानी गरेर आगो लगाउने कोही मान्छे छ भने कानूनको दायरामा ल्याएर जेल सजाय जरिमाना गर्ने कानूनी व्यवस्था जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल र नेपाली सेना पनि वन डडेलो नियन्त्रणको लागि तयारी अवस्थामा रहिरहनु भयो।
वन डडेलो मानवीय लापरवाहीले हुने भएकाले सम्बन्धित निकायले सचेतना र यसबाट हुने क्षतिका विषयमा नागरिकलाई बुझाउन जरूरी छ भने नागरिक स्वयं सचेत भएर आगलागीका घटना हुनै नदिन आवश्यक छ।
वन डडेलो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले 15 बुधे युद्ध विराम प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव पाकिस्तान मार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः शुरू गराउन मध्यस्थताको भूमिका खेल्ने संकेत दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच अमेरिका मध्य पूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थित थप सुदृढ़ बनाउने तयारीमा देखिएको छ। करिब 50,000 सैनिक पहिले नै क्षेत्रमा तैनात रहेका बेला थप करिब 1,000 सैनिक पठाउने तयारी गरिएको छ। साथै समुद्री सैनिकहरूको ठूलो संख्या पनि परिचालन गरिँदैछ। यसलाई भविष्यमा आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ। यद्यपि कूटनीतिक प्रयास तीव्र बने पनि परिस्थिति जटिल नै रहेको विज्ञहरूले जनाएका छन्। इरानले अमेरिकासँग कुनै औपचारिक वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। अर्कोतर्फ अमेरिकाले भने वार्ता भइरहेको संकेत दिएको छ, जसले दुवै पक्षबीच अविश्वास अझै गहिरो रहेको देखाउँछ। मध्य पूर्वको महत्वपूर्ण जलमार्ग हर्मुज जलडमरू मध्ये तनावको केन्द्र बनेको छ। इरानले यस मार्गमा नियन्त्रण कड़ा बनाएपछि अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ भने इन्धनको मूल्य पनि तीव्र रूपमा बढ़ेको छ। यसले विश्व अर्थतन्त्रमा समेत असर पार्ने चिन्ता बढ़ाएको छ। र इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्य पूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान नजिक मध्य पूर्वी क्षेत्रमा तैनात गर्ने गरी ठूलो संख्यामा एयरबोर्न सैनिक पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार पेन्टागनले 82 एयरबोर्न डिभिजन अन्तर्गतका 2,000 बढ़ी सैनिकहरू मध्य पूर्व पठाउने तयारी गरेको छ। यी सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप सैन्य विकल्प उपलब्ध गराउने उद्देश्यले पठाइँदैछ, पेन्टागनका एक अधिकारीले टाइम्ससँग भनेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएट प्रेस एपीले 1,000 भन्दा बढ़ी सैनिक छिट्टै मध्य पूर्व पठाउने अमेरिकाको तयारी रहेको उल्लेख गरेको छ। अब मौसम। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का पानी र हिउँ पर्ने सम्भावना छ। साथै महाशाखाले वर्षा चट्याङ र हिमपातका कारण हुन सक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ। राष्ट्र निर्माणको महाअभियानमा सबैको एकबद्धता हुनुपर्नेमा राष्ट्रपतिको जोड़। र अमेरिकाको मध्य पूर्वमा ठूलो संख्यामा सेना पठाउने तयारी। अमेरिकाद्वारा इरानलाई 15 बुधे युद्ध विराम प्रस्ताव। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।